بلکہ ہاں اور پیغمبر نے باقاعدہ اتمام حجت کیے اسی بات کو سمجھانے کے لیے کہ تم میری فضیلت کا تو اقرار کر رہے ہو, لفظ یہی اصلی صحیح ہے کہہ دوں کہ تم میری فضیلت کا تو اقرار کر رہے ہو, لیکن جب بات ذمہ داری آئے گی, جب بات ولایت کی آئے گی تو تم ہی انکار کرو گے. جب بات آئے گی فضیلت کی اور بات فضیلت تک تو مسئلہ نہیں, مسئلہ کہاں گا جہاں ذمہ داری آئے گی, جہاں ذمہ داری اور ذمہ داری کے پیچھے ظاہر ہے ولایت ہے, تبھی تو ذمہ داری آئے گی. میں کسی کو حق تو نہیں ہے مجھے, میں جو آزاد اللہ نے مجھے خلق کیا ہے, کبھی ولایت کے موضوع پہ اگر بات ہو تو اس بات کو تفصیل سے کیا جائے. مجھے جو اللہ نے آزاد قرار دیا ہے میں کیسے کسی کو اپنے آپ کو کیسے کسی کے حوالے کر دوں؟ یہ خود ایک پورا سبجیکٹ ہے ولایت کے سلسلے سے کہ میں جو اللہ نے جس کو آزاد قرار دیا ہے اور بار بار اس نے یہ کہا ہے کہ میرے علاوہ کسی کا بندہ نہ بننا, کسی کو بھی اپنے آپ کو سپرد نہ کرنا, میں کیسے کسی کے حوالے کر دوں خود کو؟ اب پیغمبر نے کیا کہا؟ پیغمبر نے کہا اگر میں یہ کہوں گے اس پہاڑ کے پیچھے سے ایک لشکر آ رہا ہے جو آئے گا اور تم پر حملہ کرے گا, وہ مشہور واقعہ ہے, تو کیا تم مانو گے؟ کہا ہاں مانیں گے, ہم نے ہمیشہ آپ کو صادق اور امین پایا ہے. حتیٰ بات یہاں تک گئی ہے کہ پیغمبر نے کہا کہ اگر میں کہوں کہ وہ لشکر آ رہا ہے جو تم پر حملہ کرے گا اور تم جا کر اس کو دیکھو اور وہاں لشکر نہ پاؤ, تو فلک کے کہتے ہیں کہ اگر ہم نے جا کے دیکھا اور لشکر نہیں پایا تب بھی ہم یہ نہیں کہیں گے کہ تم سچے نہیں ہو, ہم یہ کہیں گے کہ ہم اندھے ہو گئے. اللہ اکبر, فضیلت کا اقرار دیکھ رہے ہیں, فضیلت کیسے, فضیلت کا اقرار کہاں تک لے جا رہے ہیں؟ ظاہر صرف لفظ ہی ہے, صرف لفظ ہی ہے, ورنہ کہاں اقرار ہو سکتا ہے؟ وہ کرتا ہے اقرار, یہ اقرار ہوا جو اس حد تک جا کے بات کر رہا ہوں. اب جب پیغمبر نے پورا ماحول بنا دیا, اب آیا کہ کھرا اور کھوٹا تقسیم ہو, اب پتا چلے کہ کتنا تم مجھے مانتے ہو. کیوں مسئلہ تھا؟ اخلاق ذاتی پیغمبر کا. تب تک تو بات یہ آ رہی تھی کہ آپ کے اخلاق سے ہمیں فائدہ ہوتا رہے گا, ہم مانتے رہیں گے, لیکن پیغمبر نے جب یہ کہا کہ جب تم مجھے صادق اور امین مانتے ہو تو میں ہی تو ہوں جو یہ کہہ رہا ہے, کہو لا الہ الا اللہ, اور یہاں سے تفریح شروع ہوئی. یعنی کیا؟ اللہ کہو لا الہ الا اللہ, کہو محمد رسول اللہ, تو پڑے محمد وعلی محمد. ترجمہ تو یہی ہو سکتا ہے کہو, یہ کافی ہے کہو. اصل تو کہتے ہیں یہ قول کا معنی کہو نہیں ہے فقط, بلکہ اصلی اور مطلوب معنی قل کا جہاں قرآن میں آیا ہے وہ یہ ہے کہ قائل ہو جاؤ. اب آپ محسوس کر سکتے ہیں قل کہنے میں اور قائل ہو جانے میں کتنا فرق ہے. کہنا تو آسان ہے نا, بہت آسان ہے کہنا, کہہ ہی رہے ہو کہ آپ صادق اور امین ہیں, لیکن اسی سچے پیغمبر کی, اسی سچے نبی کی جس کو خود صادق مانا ہے, اس کی وہ بات نہیں مان رہے جو وہ چاہ رہا ہے. جو وہ چاہ رہا ہے وہ نہیں مان رہے. یعنی صاف بالکل اگر کہا جائے تو پیغمبر کو یہ کہہ رہے ہیں کہ آپ ہماری امانتیں رکھتے ہوئے آپ ہمارے سلسلے سے سہبود کر رہے ہیں, ہم آپ کے ساتھ ہیں, لیکن ہم آپ کو حق ولایت نہیں دیں گے. حق ولایت کیا ہوتا ہے؟ پیغمبر لے کے آئے تھے اور پیغمبر نے وہاں بھی ایسا ہی اہتمام کیا تھا کہ ساروں کو جمع کیا, پھر اپنی صداقت کا کلمہ پڑھوایا, پھر اپنی امانت کا کلمہ پڑھوایا, اس کے بعد جا کے یہ کہا کہ لا الہ الا اللہ محمد رسول اللہ. تحریک کی ابتدا میں بھی لوگوں کو جمع کر کر اہتمام کر کر کلمہ توحید اور رسالت پڑھوایا, اسی طریقے سے جب یہ کلمہ توحید اور کلمہ رسالت اپنے عروج پہ پہنچا جہاں پیغمبر حج کر کے پلٹے ہیں اور پیغمبر کو خدا نے کہا رکو رکو پیغمبر, جس طریقے سے تم نے توحید پہنچائی تھی, جس طریقے سے تم نے رسالت پہنچائی تھی, ویسے ہی کچھ اہتمام کرو. اب وہاں پہاڑی تو نہیں تھی لیکن لوگوں سے ان کی سواریاں لے کر ممبر بنا کر پیغمبر نے جیسے وہاں کہا تھا کہو لا الہ الا اللہ محمد رسول اللہ, یہاں بھی پیغمبر نے کہا وہ تو مجھے صرف صادق اور امین ہی مانتے تھے, تم تو مجھے نبی بھی مانتے ہو, تم تو مجھے رسول بھی مانتے ہو, تمہاری ذمہ داری تو ان سے کہیں زیادہ ہوگی, تم تو سارے کے سارے میرے فضائل کے قائل ہو, تم تو سب کے سب میری فضیلتوں کو مانتے ہو, تو پتا کب چلے گا؟ پتا جب چلے گا جب میں یہ کہوں کہ لا الہ الا اللہ محمد رسول اللہ اکمال دین نہیں ہے, اتمام دین نہیں ہے, اللہ کا رضایت دین سے نہیں ملتی, کب پتا چلے گا؟ سب کچھ مانتے رہو, سب بیکار ہے جب تک یہ نہ مانو جو میں اب کہہ رہا ہوں, من کو تو جو فضائل کا مسئلہ تھا کوئی ایک بھی مخالفت کرتا؟ اگر بات فقط فضائل کی ہوتی اس مجمع میں ان کی بات نہیں کرنا, انہوں نے کرنی ہی مخالفت ہے ان کی. حالانکہ ان کی بھی بہت ساری نشستیں وہ موجود ہیں, بہت ساری بیٹھکیں وہ موجود ہیں جہاں انہوں نے خلوت میں مولا کے فضائل پڑھے. فضائل کا تو مسئلہ ہی کوئی نہیں ہے, فضائل اترنا کی بحث ہوئے کہ فضائل اترے کتنے, زبان پہ جاری تو سبھی کرتے, فضائل اترے کتنے, وجود کا حصہ کتنا بنا. اب اس من کو تو مولا بعد علی مولا کو آکے کہنے والوں نے کیا کہہ دیا, ایک ایک منزل خالی کہ آکے مولا کہنے والوں نے کیا کہا, ترجمہ کرنے والوں نے, اور دائرہ اس میں خود ایک پوری بحث ہے کہ ہیر پھیر کرتے کیوں ہیں, وجہ کیا ہے ہیر پھیر کرنے کی. آیا فضائل ہے, فضیلت تو ہے ہی, حسب بند سبب بنتا ہے. پتہ نہیں میں نے یہاں کہا نہیں کہا, آپ اپنا یہاں کا جملہ ہے آپ کے حوالے کرتا ہوں. وہ کہتے ہیں کہ ایک عام سوال لوگ کرتے ہیں نا کہ مولا کا نام کیوں نہیں ہے قرآن, مولا کائنات کا بارہ امام, آپ کے بارہ اماموں کا نام کیوں نہیں ہے قرآن کے اندر؟ پاس کہتے ہیں نا کہ اگر جو ہے نا نام دکھا دے تو ہم مان جائیں گے, ہمیں پتا ہے آپ پھر بھی نہیں مانیں گے. آپ کا نام ماننا قرآن میں نام ہونے نہ ہونے سے تھوڑی ہے, نام نہیں ہے. کس کا نام نہیں ہے؟ علی علیہ السلام کا نام نہیں ہے, دکھاؤ قرآن میں. تو آپ قرآن کہتے ہیں کہ بات یہ ہے کہ خدا نے علی ہے سر اللہ, علی ہے اللہ کا راز, علی وہ کسوٹی ہے جس پر کافر مشرک منافق مومن سب کا امتحان ہونا ہے. کافر کا امتحان بھی اس علی میں ہی ہونا ہے, مشرک کا امتحان بھی اس علی میں ہی ہونا ہے, منافق کا تو ہونا ہی ہے اور مومن کا بھی امتحان اسی علی پہ ہونا ہے. پروردگار کی خلقت کا تو مقصد تھا, پروردگار نے جو اس کائنات میں انسان کو بنایا تھا, ابھی میں نے آپ کی خدمت میں کہا شہوت اور عقل میں جو جنگ ہے, اس شہوت اور جنگ عقل کی جنگ میں امتحان ہی تو مقصود ہے پروردگار کا. اگر سارے نام صاف کر دے تو امتحان کیسا ایک مسئلہ, لیکن آقا پرویان نے آپ خوش ہوں گے, آقا پرویان نے تو تبصرہ کیا کہ آپ پروردگار نے مولا کائنات کا نام مخفی کیوں کیا, پروردگار نے علی کا نام قرآن میں محفوظ کیوں کر دیا, ظاہر کیوں نہیں کیا؟ کہتے ہیں کہ خدا یہ چاہتا ہے کہ جہاں جہاں علی سے حسد چھپی ہے, اگر ظاہر کرتے ہیں تو جہاں جہاں حسد چھپی ہے وہ نکلے گی کیسے؟ قرآن نے کہا ہے حسد ان الناس علی ما آتاہم اللہ من فضلہ, باہر آیت ہے حسد کرتے کس چیز سے وہ دیا گیا ہے. لیکن حسد کب ہوتی ہے؟ جب یہ ہوتی ہے جب ٹکراؤ ہو ولی سے, جب ٹکراؤ ہو. اگر ٹکراؤ نہیں نہیں ہو تو حسد کیا جائے. آپ کیا کہنے کسی بھی ایسے انسان کی کوئی مخالفت کرتا ہے جسے کوئی ٹکرا نہ ہو. مثلاً ایک انجینئر کبھی ڈاکٹر سے ٹکرائے گا؟ دنیا کا سب سے بہترین ڈاکٹر ہو اور یہ دنیا کا سب سے بڑا انجینئر ہو, ان میں کوئی ٹکراؤ ہوگا؟ لیکن دو انجینئر آپس میں, دو ڈاکٹر آپس میں کیوں ٹکراتے ہیں؟ ٹکراتے جب ہیں جب ان کے آپس میں ٹکراؤ ہو. خصوصاً ولایت کی بات میں مشکل کیا ہوتی ہے, چلے یہ بھی کہہ دوں, مشکل کیا ہوتی ہے, یہ علی اللہ کا نعرہ لگاتا کیوں ہے؟ مجھے نہیں بات معلوم کہ علی اللہ کا نعرہ کس دلیل سے لگاتا ہے, لیکن اتنا ضرور پتا ہے کہ علی اللہ کا نعرہ مولا کائنات کی محبت میں نہیں لگاتا, مولا کائنات کی آنے والی ذمہ داریوں سے فرار کے لیے لگاتا ہے. اگر امام مانے گا, امام مانے گا تو دوسری بات ہوگی. کوئی ایسا نظریہ گھڑو کہ جس سے ذمہ داری سے فرار ہو. یقین جانیے سارے جانی بوگر جتنے نعرے ہیں نا, یہ صرف اسی وجہ سے ہے کہ انسان کیا چاہتا ہے, کوئی ایسا اختراع کرو, کوئی ایک ایسا نعرہ بناؤ کہ جس سے ذمہ داری نہ آئے. بنیادی بات نہ ماننے میں یہی ہوتی ہے, چاہے وہ اللہ کا انکار ہو, چاہے رسول کا انکار ہو, چاہے وہ ائمہ کا انکار ہو, مانیں گے تو پھر مشکل آ جائے گی. اور جب نہ ماننے پہ آئے, میں یہ کہہ دوں کہ جب نہ ماننے پہ آئے تو اتنے برے ہو جاتے ہیں کہ یزید کو بھی اپنا خلیفہ ماننے پر خوش ہو رہے ہوتے ہیں, اور کہنے والے نے کہا کہ یزید ہمارا خلیفہ ہے تو اس کو اتنا ہی جواب دینا کافی ہے کہ ہاں ہاں یزید تمہارا خلیفہ نہیں, ہمارا بھی خلیفہ ہے, لیکن اس معنی میں نہیں جو قرآن کے معنی میں ہے, بلکہ اس معنی میں جس میں اردو میں استعمال ہوتا ہے. حد ہو گئی. پرانی بات ہے, پھر سے ٹکرا دوں گی. پرانے مردے پھر نکال رہے ہیں, کہہ رہے ہیں کہ جو ہے نا وہ اللہ سبحانہ و تعالیٰ کی رحمت سے بعید نہیں ہے کہ یزید کو معاف کر دے. پرانی بات ہے یہ, ابھی پھر لائے نوجوانوں کی تشویش کے لیے کہ خدا کی رحمت کا تقاضا نہیں ہے کہ وہ یزید کو معاف کر دے. اچھا پروردگار اتنا رحیم ہے کہ یزید کو معاف کر دے, سبحان اللہ. کیوں؟ اس لیے کہ وہ رحیم ہے. اچھا, تمام امام حسین پر ظلم کرنے کے باوجود یزید بخشا جا سکتا ہے, تمام اہل بیت پر, مکے پر, مدینے پر سب ظلم کر کے, سب کر کے اللہ کی رحمت کی وجہ سے یزید بخشا جاتا ہے. تو جب یزید بخشا جا سکتا ہے تو ہمارا کیا قصور؟ ہم تو فقط یزید پر لعنت بھیجتے ہیں, ہمیں بھی بخش دے گا. آپ کے لیے نہیں ہے, دوسروں کے لیے ہے یہ سوال. آپ سے کیا تعلق ہے اسلام کو؟ لعنت بھیجتے ہیں یزید پر اور یزید والوں پر. اتنی بھرپور بے شمار کہ ایسی ہے کہ یہاں سے مدینہ تک جائے وہ بے شمار. ہمارا کیا تعلق ہے یزید سے؟ لیکن کیا ہے, جب ولایت کی طرف سے کوئی ذمہ داری آتی ہے نا, تب انسان مقام عمل میں قائم رہے تب پتہ چلتا ہے کہ یہ تقویٰ کو لبے کہہ رہا ہے. یہ وہ مرحلہ ہوتا ہے کہ یہ وہ مرحلہ ہوگا کہ یہ اب فرشتوں سے آگے جائے گا. جب ولایت کی طرف سے ذمہ داری آئے اور بغیر سوال اور کسی چوں چرا کے جائے, ہمیشہ چاہیے, چاہے ولایت ائمہ ہو چاہے ولایت فقیہ. اب آپ آج کے زمانے میں رہبر سے آخر مخالفت کیوں ہے؟ آخر سیستانی سے مخالفت کیوں ہے؟ سب دائرے اسی وجہ سے ہوگی, جیسے اگر وہ کوئی ذمہ داری نہ دے رہے ہو تو مخالفت کیسی؟ اگر کوئی بات نہ کہہ رہے ہو کہ یہ کرو تو پھر مخالفت کیسی؟ ہم تو سب کو ہی مانتے ہیں. سب کو وہ ماننے والا ہمارا مطلب نہیں ہے, ہم سب کو خود ہی مانتے ہیں, ہم معیارات میں مانتے ہیں, ہم اصول پرست قوم ہیں, ہمارا مکتب اصولوں پر محکم ہے نہ کہ شخصیات پر. اب آپ بتائیے, آپ کو ذمہ داری آ جائے اس دن جان جائے چوں چرا کرے تو کیوں کرتا ہے چوں چرا؟ وہی کرتا ہے. اس کی کیا ہوا ہے؟ شہر و غالب آ رہی ہے عقل میں اور اسے پتہ بھی نہیں چل رہا. क्योंकि परखता कहाँ है, विलायत परखती कहाँ है, मैदान अमल में है। मिसाल के तौर पर जब अगर सिस्तानी ने फरमाया अमेरिकन से टैंक लेके बिल्कुल रोजों के सामने खड़े थे, खुद देखा है हमने 2004 में, जिस पर अगर सिस्तानी ने कहा कि अब निकलो, उस वक्त मैंने क्या किया, रह गए फिर अमरीकन वहां, अमरीका वहां रह गया, देखा मर्जियत की ताकत, मर्जियत ने कितनी ताकत कहां कहां दिखाई है, कदम कदम पे आज का कल भी मैंने अर्ज किया, कदम कदम पे साबित कर रहे हैं अली के गुलाम। असल में मुश्किल क्या होती है, हिज्र मरातिब में मुश्किल आ रही होती है, बाद लोगों को धोखा दिया जा रहा होता है कि हिज्र मरातिब पे कायम नहीं है हम, बाद लोगों को समझाया जा रहा होता है जैसे आम अब तो तारीख केस रहा नहीं है, लेकिन वो लोगों को कहते हैं ये इमाम खुमैनी कहते हैं, अभी तक यही मसला हल नहीं कर पा रहे, अभी तक आपको यही नहीं समझ में आ रहा कि इमाम खुमैनी क्यों कहते हैं। अल्लामा ज़ीशान हज़रत जवादी अपने जमाने में कह के गए, उन्होंने कहा बात सुनो, हम जो इमाम खुमैनी को इमाम खुमैनी कहते हैं हम 12 के मुकाबले में नहीं कहते, इसलिए कि और हमारा भी नजरिया यही है, सबका नजरिया यही है जो इमाम खुमैनी को मानता है कि हम 12 के मुकाबले में इमाम खुमैनी को इमाम नहीं कहते, क्योंकि अगर 12 के रदीफ में कहेंगे तो पूरी जिम्मेदारी से अपनी और आपकी जानिब से कह रहा हूँ, जहां जहां तक बात जा रही है, जो 13वां इमाम समझे हम उसे काफिर समझते हैं, काफिर इस्तेमाल माना तशय्यु का बाहर है, इमाम खुमैनी को 13वां इमाम मासूम समझते कौन कहता है, इसी को अल्लामा ज़ीशान हज़रत जवादी फरमाते हैं कि बात सुनो कि हम जो इमाम खुमैनी को इमाम कहते हैं ये 12 के मुकाबले पे नहीं कहते, 4 के मुकाबले पे कहते हैं, बल्कि सिर्फ बढ़कर एक और बात कही उन्होंने कि बात क्या है कि हमें इफ्तिखार 12 पर है, हमारा सर 12 ने हमेशा बुलंद रखा है, और उनके सदमे में हम ये कह सकते हैं कि हम वो मुफ्तखर और इफ्तिखार आमेज कौम है कि जिसको उलमा ऐसे मिले कि दूसरों को ऐसे इमाम नसीब नहीं हुए, दुरूद मोहम्मद आल मोहम्मद पर। सीधी सी बात है, जो हमारा नजरिया है, बहुत ही अदब और एहतराम से फिर कह रहा हूं, जो हमारा नजरिया है, जो आप हम पर तोहमत लगाते हैं, वो हमसे क्यों नहीं पूछते कि हम क्या समझते हैं, भाई हमारा नजरिया तो हम बताएंगे ना कि हम क्या समझते हैं, आप क्यों तय कर रहे हैं कि हम क्या समझते हैं, सुन्नी हमारे भाई नहीं, जाने जाने दर्द करे आदमी इस मसले को कि कहां तक ले जाना चाह रहे हैं सिस्तानी, कहने के तौहीन है, मुकद्दस आदे सुन्नत हराम है, मेरा अपना तजुर्बा है, हज पे गया वो जो टैक्सी ड्राइवर के साथ बैठा वो भी अरब था, मैंने उससे अरबी में गुफ्तगू शुरू की और उससे कहा यही कि मैं जो हूँ अहले सुन्नत से हूँ, और वाकई शिया ही अहले सुन्नत है, मैं अहले सुन्नत से हूँ, मैंने उसको ये कोई ऐसी खास बात नहीं, मैंने कहा तुम्हारा शियों के बारे में क्या नजरिया, आप भी बताइए अपने तजर्बे से पहली बात क्या कहता है अहले सुन्नत हमारे बारे में, वही उसने कहा, मैंने कहा मैं तो शिया तो नहीं हूँ लेकिन मुझे पता है इनका एक बड़ा आलिम है, वो मैंने उसको कहा नजर में होता है, वो तो कहता है कि सुन्नी हमारी जाने, चौंक गया ऐसा, अगली बार जब मैंने तब उससे ये कही कि इनका ये बहुत और बड़ा आलिम है, वो तहरान में होता है, वो कहता है कि मुकद्दसात अहले सुन्नत की तौहीन अलग गाली रोक दी उसने, क्या कह रहे हो, मैंने कहा मैं नहीं कह रहा, मैं तो सुन्नी हूं, तुम जाके नेट पे सर्च कर लो, मिल जाएगा तुम्हें। आपको हमें अंदाजा नहीं है कि इन इन बातों में कितनी ताकत है। वो सारी चीजें जो इन बातों की वजह से हम पर खामखा लादी जाती थी, वो नहीं लगती हम। आप इसको पेश कर दें, बोले इसको छोड़ो, आम आदमी है, बड़े क्या कहेंगे, बड़े क्या कहते हैं, उसमें इतनी मकसद आते हैं, इतनी गुंजाइश है। अच्छा, लोगों ने कहा, जब रैपर ने कहा कि मुकद्दस आते हैं, अहले सुन्नत की दुआएं हराम है, तो लोगों ने कहा आका ने तबर्रुज कंप्रोमाइज कर लिया, मान लो। सिर्फ एक लफ्ज कहूंगा, क्या कह रही, ये बात इस फतवे से यही निकल रही होती कि तबर्रे पर कंप्रोमाइज हो गया, तो इसका मतलब है जामेअतुल अज़हर से लेके तमाम आलम सुन्नत ढोल बजा के खुश हो रहे होते कि हम जो 1400 साल पहले कह रहे थे खामनाई की, आज समझ में आया है। कोई किसी एक ने भी नहीं कहा, किसी एक भी आलिम ने यह कहा? तो समझ रहे हैं कि जाहिर इनकी जो तबर्रे के जो तहफुजात है वो अपनी जगह महफूज है, जो तवल्ला की बातें हैं वो महफूज है, तबर्रे की बात जो है वो महफूज है। ना पहले कभी हमने माना, ना बाद में कभी मानेंगे, ये अलग बात है। यानी दो लफ्जें होती है, बुरा कहना, बुरे कहने से मुराद है कि सिफात के एतबार से, ना कि गाली। गाली हमारे मजहब में है ही नहीं। एक दफा बुरा कहना, एक दफा ये बात बच्चों के लिए जरूरी है, एक दफा है बुरा कहना, एक दफा है बुरा समझना। बुरा कहना मसलहतन हराम है, बुरा समझना शरअन वाजिब है। वो अपनी बात है, वो हमारा इत्तेहाद है, हमारे बहुत लड़ाई मौजूद है। अब वो बात मैं जो कह रहा था, अगर हम अल्लाह मकाम को फरमाते हैं अहले सुन्नत हजरात से कि हाँ उनको हमसे शिकवा है, हजरत सुन्नत कहते हैं उनको हमसे शिकवा है। वो क्या शिकवा है? वो कहते हैं कि ये जो शिया है ये क्या करते हैं, ये रसूल और खुदा से अली को बना देते हैं। जितने हम यहाँ बैठे हैं कोई इसका लायक है एक भी ना? हो सकते हैं, क्यों करते हैं ऐसा, जरूरत ही नहीं है। उन्होंने कहा ये मसला, उन्होंने कहा कि शिया क्या करते हैं, अली अलैहिस्सलाम को रसूल और खुदा से बना देते हैं। अगर हसन जैदी अल्लाह मकाम अपनी जबान में कहा करते थे, उन्होंने कहा मसला ये है कि आपको हो गई है गलत फहमी। वो गलत फहमी क्या है? कहते हैं मसला ये है कि अल्लाह को और रसूल अल्लाह को आप सुनते हैं अपनी मस्जिद में। इसकी तफसील भी नहीं दे सकता। अल्लाह कहते हैं अल्लाह को और रसूल अल्लाह को सुनते हैं अपनी मस्जिद में, और अली को सुनने आ जाते हैं मजलिस में। इसका क्या मतलब, इससे क्या क्या मैं लेना चाह रहा हूँ, इसका मतलब ये है कि जहां जो बात हो रही हो वहां जाके पूछो कि बात क्या है। इंकलाब के सिलसिले, रहबर के सिलसिले से, सैयद मुकावमत के सिलसिले से, और अवसिस्तानी के सिलसिले से, हाज कासिम के सिलसिले से हमारे ऊपर वो तोहमतें नहीं लगाओ जो हम नहीं मानते। अपनी मजलिसों में, अपनी महफिलों में जो तुम हमारे लिए तय कर रहे हो ये आदलाना नहीं है, और फिर गुमराह करो लोगों को। कहने वाले लगा कहने के ये जो इंकलाब मानते हैं, जो खमनाई और सिस्तानी और इन लोगों को मानते हैं, इनके जहनों में एक अब इमाम की जरूरत नहीं है। कोई है हमें से एक भी कायल? इसका क्या मतलब है? इसका मतलब ये है कि धोखा बहुत खतरनाक है। बात मेरा बात बहुत खत्म हो गया कि धोखा हमेशा, मैंने शायद एक अगर मध्य में गुजारिश की है कि धोखा हमेशा मुकद्दसात के जरिए से होता है। लश्कर में टूट फूट और लश्कर को तोड़ फोड़ जो होती है वो मुकद्दसात में धोखे में देने से होती है। मुकद्दसात के जरिए से तोड़ फोड़ करो, हम इस पर राजनीतिक के कायल है। खाके पा नहीं है साहब उत्तमान की आवा खा बनाई, खाके पा नहीं है, खुद कहते हैं इमाम खुमैनी साहब उत्तमान के जूतों की खाक नहीं है, खुद कहते हैं बिल्कुल शक ही नहीं है। लेकिन इमाम ज़माना अलैहिस्सलाम के बाद दूसरी बड़ी कोई शख्सियत है तो वो सैयद अली खामनाई है। इमाम ज़माना के बाद फिर उनके बाद करीब भी कोई नहीं है। इधर से भी समझो उधर से भी समझो। आने वाला कहता है इमाम खुमैनी का आज पूछ रहे इमाम खुमैनी के बारे में, पाकिस्तान को खुमैनी चाहिए। कैसे कैसे लोगों ने कहा है वो पता नहीं है कि खुमैनी आ जाए तो तुम्हारी दाल निकलेगी फिर। वही बात है कि पलायन के कायदे हैं खाली, फजीलतों के कायदे आ जाए तो पता चलेगा। खुमैनी को तहम्मुल करना, इमाम खुमैनी को मानते हैं। सैयद मुकावेमत की बात करो हसन नसरुल्लाह की, हाँ क्या बात है हसन नसरुल्लाह की, और दरमियान में खामना ही। अब वहां मशहूर हुई, वहां की समझ में आ रहा पता नहीं हसन ही क्या मतलब। इतनी कामयाबियों के बाद, इतनी दलीलों के बाद भी क्यों समझ में नहीं आ रहा, क्यों समझ में नहीं आ रहा? वजह तो ये है कि मानेंगे तो फिर जिम्मेदारी आएगी, तो जिम्मेदार नहीं बनेंगे। तरबियत नस्ल ज़ुहूर का आखिरी लफ्ज़ वो यही समझाता है कि विलायत के सिलसिले से जिम्मेदारी को कबूल करने के लिए तैयार हो जाओ। हर एक की जिम्मेदारी है। इमाम अलैहिस्सलाम का ज़ुहूर कोई बहुत दूर नहीं है, दूर नहीं है भाई। तो एक आशिक का जुमला था, वो कहता है कि जो गैबत है ना, ये वैसी हमारी शराबत की नकाबत हमारे चेहरे पे पड़ी है। आज अगर जुहूर हो जाए तो पता चल जाएगा कि कितने विलायती हैं हम, कितना हम विलायत की रकाब में हैं। और विलायत बहुत सारी मिसाल है, लेकिन विलायत को तहम्मुल करने के लिए और विलायत की जिम्मेदारी के लिए दिल को तरबियत करें, काबिल करें कि विलायत का हुक्म बेचून और चरा कबूल कर सके। हम तक हम भी नहीं कर सके, ये कैफियत। डॉक्टर मोहम्मद अली शहीद जैसे लोग कैसे लोग थे, सिप्ते जाफर जैसे लोग, ये तो हमारे माशरे के लोग हैं। आप कहेंगे वो तो उस जमाने में, वो तो उस माहौल में है हाथ खासे, और वो तो उस माहौल में पले बढ़े, ये तो इसी माहौल के लोग हैं। यकीन जानिए डर लगता है इस बात से कि हम सिप्ते जाफर के जमाने के लोग हैं। कल मुझे मैं खुदा की बारगाह में पहुंचूंगा और परवरदिगार ये कहेगा कि इमाम ज़माना के लिए तुमने कुछ नहीं किया, और मैं बहानेबाजी करूंगा कि मैं जाफर तैयार में रहता था और वहां ये मुश्किल थी वो मुश्किल थी, पता नहीं क्या क्या, कराची में रहता था, ये मसला था वो मसला था। मेरे ख्याल में खुदा को कोई और दलील देने के लिए मुझे जरूरत नहीं, वो सिर्फ जाफर दिखा देगा कि तेरे शहर का आदमी था, ये फरार वरार नहीं है। विलायत के सिलसिले से मैंने बात को तमाम किया, ये जो अपील है ना, इस अपील पर इंसान अकल को लगता है कहे, अकलानी जिंदगी गुजारने की कोशिश करे, कल मौका मिले तो इंसान की अकल तफक्कुर गुफ्तगू करे इसकी कितनी अहमियत है, क्योंकि दोनों चीजें जरूरी है, एहसास भी जरूरी है अकल भी जरूरी है। एहसास ना हो तो फिर तो समझो बिल्कुल ही हमारा बेड़ा ही गर्क हो जाए। यदि मैं इस तरह से कहूं, अगर इमाम हुसैन पर बहने वाला आंसू निकालते जिंदगी से, फिर तो कुछ नहीं बचा। अभी जो कुछ भी है वो इसी वजह से है, अभी जो उम्मीद बाकी है इसलिए है कि मैं हुसैन को रोने वाला हूं, और ये ऐसी इबादत है जो मुखलसाना इबादत है जो मैंने हमेशा इखलास के साथ की है। वाहिद बाकी पूरी जिम्मेदारी से कह रहा हूँ, वाहिद इबादत है वाहिद कि जो हम पूरे इखलास के साथ करते हैं। हमें कुछ नहीं चाहिए, न शोहरत चाहिए न दौलत चाहिए, कुछ नहीं चाहिए, सिर्फ एक मुस्कुराहट चाहिए साहिब जमान की। मौला कहते हैं कि ये आदमी मैंने कबूल किया। आज की रात पहले बैठे हम फिर इमाम जमाने का तस्करा करने के लिए, जुड़े खुद को इमाम जमाना से। सबसे आसान जगह और सबसे आसान तरीका इमाम से जुड़ने का क्या है, मुसीबत इमाम हुसैन। बेहतर हुसैन आपको मैं सुबह शाम आंसू नहीं खून के आंसू होता हूं। तसव्वुर करते हैं करबला का बर्दाश्त नहीं होता, जरा सोचें साहिब जमान को करबला रोज दिखाई जाती है। देखते नहीं हो कि कैसे कर्बला में पहुंचे हुसैन। जब पहुंचे ना कर्बला में, जब पहुंचे कर्बला में तो सबसे ज्यादा कर्बला का गम और दर्द किसने बयान किया? उसने आगे बयान किया इसे शरीकतुल हुसैन के नाम। जब से इस जमीन पे कदम रखा है दिल का अजब आलम है भैया, इस खाक से तेरे खून की बू आ रही है। हुसैन रुक गए कर्बला में अजीजो, ज़ैनब ने हुसैन का साथ देना शुरू किया। आज मुझे जनाब ज़ैनब की मुसीबत पड़ती है और आप जाने और साहिब ज़मान जाने, सिर्फ खुद को इमाम ज़माना से जोड़ने की कोशिश कर लो। सिर्फ जुमला कहो, नहीं मालूम किसके पहलू में बैठे रो रहे हैं। कोई बात नहीं, हमारी महफिल इस काबिल नहीं है तो मैं आपकी जानिब से हजरत से कहूं, हजरत मैं जनाब ज़ैनब की मुसीबत पढ़ने जा रहा हूं, हम सब जनाब ज़ैनब को रोने जा रहे हैं, मौला अगर अभी तक नहीं आए तो आ जाए। या सलाम अल जमाल, ये वो बीबी है, ये वो बीबी है जिसने इतना बड़ा काम किया है ना, कम से कम तीन इमामों की तो मदद की है, सरकार सैयद शोहदा की मदद की, इमाम सज्जाद की मदद की, इमाम बाकिर की मदद की, एक खातून ने ऐसा अपने इमाम जमाना का साथ दिया। जनाब ज़ैनब से ही तवस्सुल करते हैं, बीबी आपने अपने इमाम वक्त का साथ दिया था, बीबी हमें इस लायक कर दीजिए कि हम अपने इमाम वक्त का साथ दे सके। अल्लाहु अकबर। कर्बला का वो वक्त आया कि जब शबे आशूर थी, सारी बीबियां अपने बच्चों को लिए बैठी थी, जनाब ज़ैनब और मोहम्मद को लिए बैठी थी। बच्चों कल रोज़े कुर्बानी है, बच्चों कहीं ऐसा ना हो कि अली अकबर तुमसे पहले फिदा हो जाए, कहीं ऐसा ना हो कि कासिम तुमसे पहले फिदा हो जाए। अम्मा कल दिन तो होने दीजिए, फिर देखिएगा कि हम क्या करते हैं। अली दो दिन आ गया, फिर वो वक्त आ गया कि बच्चे जा रहे हैं, माँ से रुख्सत होकर मामू से इजाजत लेकर चले गए। उमर ने लड़ना शुरू किया, मोहम्मद ने लड़ना शुरू किया, लड़ते लड़ते जब दुश्मन ने मिलकर हमला किया, ये बड़ा भाई ठहर न सका, ये रकाब से जमीन पर आया, आवाज दी भैया मैं गिर गया, छोटे ने आवाज दी भैया हम भी आ रहे हैं। जब जमीन पगिरे मक्तल से आवाज देते हैं, मामू हमारा सलाम। हुसैन दौड़े और ज़ैनब के दोनों शहजादों को उठाया, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन पड़ा, लेके चले हुसैन। अजीजो अब तक जब भी हुसैन किसी शहीद को लेकर आए हैं ना, सबसे पहले खैमे के दर पर जिसने आकर इस्तकबाल किया था हुसैन की मुसीबत को कम करने की कोशिश की थी, सबसे पहले खैमे के दर पर आने वाली बीबी जनाब ज़ैनब हुआ करती थी। जब भी किसी को लेके आए हैं हुसैन, लेकिन जब ज़ैनब के बच्चों को लाए, ज़ैनब तेरे खैमा पर नहीं आई, लाके बच्चों को खैमे में रखा। हुसैन पूछते हैं, ज़ैनब कहाँ है? कहा अपने खैमे में है, जाओ बुला के लाओ। जाके जनाब फिजा ने देखा, बीबी सजदे मबूद में, खुदाया मेरी कुर्बानी को कबूल फरमा। ज़ैनब से कहा, अभी भी शहजादे आ गए, चौंक के कहा क्या जिंदा आ गए? कहा कहीं नहीं, हुसैन पर खुद को कुर्बान कर दिया। अजीज जनाब ज़ैनब को लाया गया, मां है ज़ैनब, बच्चों के जनाजों को देखा, मक्तल का जुमला है, बच्चों के जनाजे के दरमियान जगह बनाई, दोबारा सजदा ए खालिफ में ज़ैनब। अल्लाह अकबर। बच्चों بچوں کو نہ روئی زینب، کربلا میں بچوں کو نہ روئی زینب، کوفے میں بچوں کو نہ روئی زینب، شام میں نہ روئی زینب۔ اگر زینب روئے گی تو ام فروا کو تسلی کون دے گا؟ اگر زینب روئے گی تو ام ربا کو تسلی کون دے گا؟ شام تک نہ روئی زینب۔ مدینے واپس آ گئے۔ کچھ دن جناب امام سجاد کے گھر قیام تھا، پھر امام سجاد نے حکم دیا، پھوپھی اماں اب بہت دن ہو گئے، اب آپ اپنے گھر تشریف لے جائے۔ اب جناب زینب نے گھر کا رخ کیا، جو نہیں رو سکا ہے وہ رو لے، جو ظہور کی دعا نہیں کر رہا وہ ظہور کی دعا کرے، جو ہر بہین کی زیارت مانگنا چاہتا ہے وہ زینب کبرا سے ہر بہین کی زیارت مانگے۔ زینب اپنے گھر جا رہی ہے، آپ شرف پہ پہنچی، دروازہ کھلا، زینب نے گھر میں جاتے ہی قدم رکھا، ایک طرف اون کا مصلہ، ایک طرف محمد کا مصلہ، جو اب تک نہ روئی تھی ایک ریا کر رہی ہے۔
اللہ وہ نار کے لیے خراب چور۔